यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक सहित चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित। बर्दियाबाट सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण शुरू। अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा दर 2% घटाउने यातायात व्यवस्था विभागको निर्णय। युक्रेनको राजधानी कियेवमा रूसले गरेको आक्रमणमा 18 युक्रेनीको मृत्यु। र फिफा विश्वकप अन्तर्गत आज राति स्पेन र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण सहित विभिन्न चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आज बसेको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पारित गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने रहेको बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले ग्रे लिस्टबाट देशलाई निकाल्नका लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्ने दुरूपयोग गरियो भने देश ग्रे लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। यसैगरी सहकारी पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा उठेका विषयमा जवाब दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बचतकर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्वपूर्ण रहेकाले यसमा सबैको सहयोग रहने अपेक्षा गर्नुभयो। मन्त्री रावलले बचतकर्ताको बचत उठाउन निर्मम भएर कठोर निर्णय लिनुपर्ने अवस्था रहेको र त्यसका लागि विभिन्न पक्षहरूसँग छलफल गरेर अगाडि बढ़िएको बताउनुभयो। यसैगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पारित गरियोस् भनी सभा समक्ष प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन र नागरिकलाई सहज एवं प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका चारैवटा विधेयकहरूमाथि परेका संशोधनहरू मध्ये मन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका र सांसदहरूले फिर्ता लिनुभएका बाहेक अन्य संशोधन प्रस्तावहरू सभाले अस्वीकृत गरेको थियो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल सकिएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले रोजगारी सृजना, गरीबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादनमा वृद्धि, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने लगायत जनअपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले पर्यटन प्रवर्धन, वातावरण संरक्षण, लागू औषध प्रयोग निरुत्साहन, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव राख्नुभयो। भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापनका लागि बजेट पर्याप्त नछुट्याइएको भन्दै सांसदहरूले वास्तविक सुकुम्बासीको संख्या यकिन गरी उचित व्यवस्थापन गर्न सरकार चुकेको बताउनुभयो। सांसदहरूले नीति विपरीत जनताको स्थायी आवासको व्यवस्थापन नगरी हटाइएका उपत्यका सुकुम्बासीको व्यवस्थापनका लागि बजेटले स्पष्ट नबोलेको बताउनुभयो। यस्तै शिक्षा क्षेत्रलाई आर्थिक विकाससँग जोड्न व्यावसायिक र रोजगारमुखी शिक्षा नीति आवश्यक रहेको भन्दै आवश्यक शिक्षक दरबन्दी सृजना गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको कृत्रिम अभावको नियमन, मनसून अवधि शुरू भएकाले बाढ़ी पहिरोको जोखिममा रहेका र विस्थापित जनताको स्थायी व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले सुस्ता बचाउ अभियान लिएर काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत सुस्तावासीको उचित मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने, सीमा सम्बन्धी उठेका विषयको सम्बोधन गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधानबारे छलफलका लागि फिफा र एसियाली फुटबल संघ एएफसीका पदाधिकारीहरूलाई वार्तामा बोलाइसकेको बताउनुभयो।
हामीले फिफाका पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। स्वाभाविक रूपमा त्यसमा छलफल पनि भइ नै हाल्छ। तर हामी नेपालको फुटबलप्रति हामी एकदमै संवेदनशील छौँ। नेपालको फुटबललाई जसरी हो भने हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ। र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, नेपालको फुटबललाई योगदान जो जसले गर्नुभएको छ, खेलाडीहरू जो जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ, त्यस्ता व्यक्तित्वहरूलाई ल्याएर चाहिँ अब हामीले बन्ने एन्फा त्यस्तो बन्छ। योभन्दा तल जाने ठाउँ छैन, अब तल कति नै जान्छ र होइन, हामीले केही बोल्ड स्टेपहरू लिनुपर्छ।
अहिलेको सरकारबाट नभई विभिन्न समयमा विभिन्न तहबाट सरकारको हस्तक्षेप भएका कारण एन्फामाथि प्रतिबन्ध लागेको बताउँदै मन्त्री पोखरेलले एन्फामा भएका भ्रष्टाचारहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न र फुटबलको विकास गर्न सरकार लागिरहेको बताउनुभयो। राजनैतिक हस्तक्षेपका कारण नेपालमा फुटबलको विकास हुन नसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले एन्फालाई राजनैतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखाड़ा हुन नदिन सरकारले गम्भीर कदम चाल्ने बताउनुभयो। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 तथा शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै बैठकले राष्ट्रिय सदाचार नीति 2083 र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने, नेपाल प्रहरीका 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरूवा गर्ने, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा आज बिहान दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ। नदीमा जलसतह बढ़ेको र गाड़ी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी सन्तोष सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाड़ी आज बिहान चामुण्डा वृन्दासैनी नगरपालिका सात दैलेखको सांगीत डाँडा स्थित कर्णाली नदीमा खसेको थियो। प्रहरीका अनुसार अन्दाजी 40 वर्ष उमेरका पुरूषको शव भीरमा अड्किएको अवस्थामा निकालिएको र नाम थर तथा वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सुर्खेत बस पार्कबाट आज बिहान 8 बजे छुट्दा 5 जना सवार रहेको भनिए पनि गाड़ीमा कतिजना थिए भन्ने यकिन नभएको एसएसपी राठौरले जानकारी दिनुभयो। गाड़ी अनियन्त्रित भई दुर्घटना हुँदा सड़कबाट अन्दाजी 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाको टोली समेत सुर्खेतबाट घटनास्थल पुगेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मंत्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाण पूर्जा लाल पूर्जा वितरण अभियान शुरू गर्नु भएको छ। बर्दियाको बडैयाताल गाउँपालिका 4 का 29 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई मन्त्री रावलले लाल पूर्जा उपलब्ध गराउनु भएको हो। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेका छन्। त्यस अवसरमा मन्त्री रावलले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। यातायात व्यवस्था विभागले हिजोदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाड़ा दर आजदेखि नै लागू हुने गरी 2% घटाएको छ। विभागले आज सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाड़ा 2% घटाइएको जनाएको हो। विभागले पछिल्लो पटक भाड़ा दर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेको थियो भने असार 17 गतेदेखि भने 193.83 रूपियाँ कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाड़ा समायोजन गरिएको जनाएको छ। यसअघि 2083 वैशाख 12 गतेको मन्त्री स्तरको निर्णय अनुसार सार्वजनिक तथा मालवाहक सवारी साधनको भाड़ा 5% वृद्धि गरिएको थियो। सरकारले सार्वजनिक गरेको 100 दिनमा गर्ने 100 बुँदाका काम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन्। 100 दिनमा सरकारले शैक्षिक क्षेत्रमा समेत नयाँ सुधारको थालनी गरेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता सहित गठन भएको सरकारले विभिन्न क्षेत्रमा सुधारका कार्यहरू आरम्भ गरेको छ। शिक्षा क्षेत्रमा वर्षौंदेखि कायम रहेका व्यथिति ढिलो परीक्षा तथा नतिजा प्रकाशन प्रणाली शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप र सार्वजनिक स्रोतको दुरूपयोग जस्ता पक्षमा विभिन्न सुधार आरम्भ मात्रै भएको छैन, कतिपय कामहरू कार्यान्वयनमै आइसकेका छन्। विद्यालय तहमा कक्षा 5 सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई वैकल्पिक मूल्यांकन प्रणाली लागू गरिएको छ भने जन्मदर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै विश्वविद्यालयहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ाउनका साथै सबै तहको पाठ्यक्रम पुनर्संरचना गर्ने नीति सरकारको छ। शिक्षकका लागि ई पेन्सन कार्डको व्यवस्था गर्नुका साथै डिजिटल हस्ताक्षर प्रमाणीकरण र गुनासो व्यवस्थापनका लागि हेल्प डेस्कको स्थापना पनि गरिएको छ। गत भदौ 23 र 24 गतेको आन्दोलनबाट प्रभावित र तीनका परिवार मध्येका 76 जना युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र मार्फत समेटिएको छ। नयाँ परिस्थितिमा बनेको युवा पुस्ताको नेतृत्वको सरकारले शिक्षामा राजनीतिक हस्तक्षेप रोक्नेदेखि विद्यार्थी संगठन खारेज विधा दुरूपयोग अन्त्य परीक्षा प्रणालीमा सुधार लगायतमा उल्लेख्य उपलब्धि हासिल गरेको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा बताउनुहुन्छ।
विद्यार्थीहरूको ध्यान, प्राध्यापकको ध्यान, पठन पाठन, पाकेको नयन समुन्नति भन्दा बाहिर खण्डित हुन नपरोस् भन्ने एउटा पक्ष थियो, त्यो पक्ष कार्यान्वयनमा गइराखेको कुरा तपाईँ हामीले बुझेकै छौँ। विद्यालय तहमा पनि मूल्याङ्कन प्रणालीको सुधार, परीक्षा प्रणालीको सुधार, नतिजा प्रकाशनका प्रणालीको सुधार, कम समयावधिमा नतिजा प्रकाशन गर्ने, अलिकति सिस्टममा एफिसियन्सी ल्याउने भन्ने कुराहरू भइराखेकै छ।
त्यसै गरी लामो समयदेखि अध्ययन विधाको नाममा विदेश बसेर नियम विपरीत तलब भत्ता लिएका प्राध्यापकहरूबाट सरकारी रकम फिर्ता गराउने प्रक्रिया पनि अघि बढेको छ। परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलाई समयमै सम्पन्न गर्न थालिएको छ, जसले गर्दा विद्यार्थीहरूलाई लामो समयसम्म नतिजा कुरेर बस्नुपर्ने समस्याको अन्त्य भएको छ। सरकारले समग्र शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि पनि काम गरिरहेको प्रवक्ता सापकोटाको भनाइ छ।
चाहे त्यो विद्यालयकामा भन्नुहोस्, चाहे त्यो शिक्षकहरूको बन्दोबस्तमा भन्नुहोस्, पाठ्यक्रममा भन्नुहोस्, मूल्याङ्कन प्रणालीमा भन्नुहोस्, शिक्षक तालिमका प्रणालीहरूमा भन्नुहोस्, यो सबै विषयहरू अहिले पुनर्संरचना योग्य छ। सरकारले सबै अङ्गहरूमै पुनर्संरचना गरेर जाने भन्ने धारणा पनि यही हो।
शैक्षिक संस्थाका साथै सरकारले प्रशासनिक सुधारमा समेत जोड दिएको छ। मन्त्रालयका प्रवक्ता सापकोटाका अनुसार विगतमा हुने जस्तो ढिला सुस्ती र फाइल रोक्ने प्रवृत्तिको पनि अन्त्य भएको छ।
प्रशासनिक कामहरूमा पनि फाइलहरूलाई छिटो टुङ्ग्याउने, जनताका सरकारका विषयहरूलाई चासो राख्ने, गुनासा सुन्ने, त्यसलाई फर्फ्युट गर्ने, हाम्रा आन्तरिक प्रशासनिक शैलीहरूमा पनि व्यापक चाहिँ सुधार भइराखेकै छन्।
यो सरकार शिक्षा विधेयकसँगै शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि आवश्यक पर्ने नीति तथा कानून तर्जुमा गर्न पनि लागि परेको छ। दशकौंदेखि विद्यालय तथा विश्वविद्यालय तहमा रहेका विकृत पक्षलाई उजागर गर्न सरकारले सकारात्मक शुरूआत गरेको छ, तर सार्वजनिक शिक्षामा सुधार, व्यावसायिक र प्रविधि मैत्री पाठ्यक्रम निर्माण, शिक्षक तथा कर्मचारी व्यवस्थापन र लाखौं युवालाई शिक्षा तथा तालिमको व्यवस्था लगायतमा पनि सरकारले कदम चाल्नुपर्ने देखिन्छ। सरकार गठनको 3 महिनाको अवधिमा भएका सुधारका पक्षले भने शैक्षिक क्षेत्रमा आशाको ढोका खोलिदिएको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित प्रवक्ता सम्वाद कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू आफ्ना निकाय अन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्वपूर्ण जिम्मेवारीमा रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमै प्रवाह हुन नसकेको बताउँदै गोप्य रहनुपर्ने सूचना अनधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न र संवेदनशील सूचनाको चुहावट रोक्न आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड़ दिनुभयो।
विभिन्न निकायका प्रवक्ताहरू आफ्नो निकाय अन्तर्गत पनि एक किसिमले सरकारको प्रवक्ता नै हो। आजको सूचनाको युगमा एकदमै त्यो महत्वपूर्ण भूमिका पनि हो। दिनुपर्ने सूचना कसरी आधिकारिक र सुरक्षित रूपमा दिने र चुहाउन नहुने सूचनाहरू कसरी राष्ट्रिय स्वार्थको लागि काम गर्ने, जुन निकायमा काम गरिरहनु भएको छ त्यो निकायलाई अहित हुने गरी सूचना डिसेमिनेट गर्नु भनेको राष्ट्रप्रतिको एउटा घात हो।
मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको युगमा कुन सूचना कुन निकायबाट प्रवाह गर्नुपर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउँदै आफू कार्यरत निकायलाई हानि पुग्ने गरी सूचना सार्वजनिक गर्नु राष्ट्रहित र उत्तरदायित्व विपरीत रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी स्पष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडीलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक 6 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि 2 दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू भएको छ। बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्धन विषयमा केन्द्रित सम्मेलनमा नेपाल सहित भारत, चीन, श्रीलंका र फिनल्याण्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविदको सहभागिता छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा आयोजित सम्मेलनमा लुम्बिनी क्षेत्रका बौद्ध सम्पदाको संरक्षण, अन्तर्राष्ट्रिय प्रवर्धन तथा दिगो पर्यटन विकासका सम्भावनाबारे छलफल हुनेछ। यस्तै सम्मेलनमा लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्धन, बौद्ध सम्पदाको संरक्षण तथा दिगो पर्यटन विकासका उपायबारे विभिन्न देशका विज्ञहरूले एक दर्जन अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसी सेनाले गैराती युक्रेनको राजधानी कियेभमा गरेको आक्रमणमा 18 युक्रेनी मारिएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको बताउनु भएको केही घण्टामै रूसले आक्रमण गरेको थियो। आक्रमणले शहरभरिका भवन तथा संरचनाहरू हल्लिन थालेपछि त्यहाँका स्थानीयलाई रातारात सुरक्षित स्थानतर्फ सारिएको थियो। पाकिस्तानको नजरबन्दबाट रिहा भएका 147 जना अफगान नागरिकहरू स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार फर्केका मध्ये 125 जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने 22 जना स्पिन बोल्डक सीमा हुँदै प्रवेश गरेका थिए। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताउनु भएको छ। वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग बिहिबार काठमाडौँमा भएको छलफलमा सभापति लामिछानेले उद्योग क्षेत्रका समस्याको व्यवहारिक र दीर्घकालीन समाधान खोज्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा उद्योग व्यवसायीहरूले सीमा क्षेत्रमा बढ़दो तस्करी, भन्सार दर असन्तुलन, पूर्वाधार विकास लगायतका विषयमा ध्यानकर्षण गराएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै रोजगारीको अवसर सृजना गर्न मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयमा बिहिबार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमी व्यवसायीलाई सम्मान गर्ने कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै स्वदेशमै रोजगारीको अवसर सृजना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताउनुभयो। त्यस अवसरमा मन्त्री यादवले मोरङका व्यवसायी लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा झापाका मणिका राई, तरीका देवलाल यादव, सिन्धुलीका यम कुमार गोले, पर्वतका शिव कुमार छेत्री, अर्घखाँसीका दिनेश खत्री र बाजुराका कर्मराज मल्ललाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गर्नुभयो। नेपालको भन्सार प्रशासन सुधार र व्यापार प्रवर्धनका लागि एसियाली विकास बैंक एडीबीले 5 करोड़ अमेरिकी डलर बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। एडीबीले साउथ एसियन सब रिजन इकोनोमिक कोअपरेशन कस्टम एण्ड लजिस्टिक रिफर्म प्रोग्राम अन्तर्गत सो ऋण स्वीकृत गरेको हो। यस कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिको मार्फत भन्सार प्रशासनको आधुनिकीकरण, पूर्वाधार योजनामा सुधार र नियामकीय संरचना सुदृढीकरण गर्ने एसियाली विकास बैंक नेपालका लागि देशीय निर्देशक आर्नो कोसवाले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार राति 1:15 बजे लस एन्जल्स स्टेडियममा शुरू हुनेछ। विश्वकप फुटबलमा ऐतिहासिक खेल प्रदर्शन गर्दै आएको स्पेनसँग अस्ट्रियाले सामना गर्नेछ। यस्तै अर्को खेल बिहान 4:45 बजे पोर्चुगल र क्रोसिया बीच हुनेछ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोसियाका लुका मोड्रिचको खेल हेर्न नेपाली समर्थक पनि निकै उत्साहित रहेका छन्। सन् 2006 जर्मनी विश्वकपदेखि आफ्नो देशको सीमा विश्वकप यात्रा शुरू गरेका यी दुई सुपरस्टारहरू विगत 2 दशकदेखि विश्व फुटबल जगतमा चर्चित छन्। यस्तै बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको हो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशको पहाड़ी भूभागका साथै मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस न्यूनतम 22 डिग्री सेल्सियस वर्षा 0.7 मिलीमिटर काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस न्यूनतम 22 डिग्री सेल्सियस वर्षा 45.4 मिलीमिटर पोखराको अधिकतम 31.8 डिग्री सेल्सियस न्यूनतम 23.6 डिग्री सेल्सियस वर्षा 4.7 मिलीमिटर वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस न्यूनतम 24.4 डिग्री सेल्सियस वर्षा फाटफुट र दिपायलको अधिकतम 32.5 डिग्री सेल्सियस न्यूनतम 25.2 डिग्री सेल्सियस वर्षा 1.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक सहित चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित। बर्दियाबाट सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण शुरू। अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दर 2% घटाउने यातायात व्यवस्था विभागको निर्णय। युक्रेनको राजधानी कियेवमा रूसले गरेको आक्रमणमा 18 युक्रेनीको मृत्यु। र फिफा विश्वकप अन्तर्गत आज राति स्पेन र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।